आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ।
मित्र, प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। आउनुहोस्, परमेश्वरको वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले हामी छोटो प्रार्थना गरौं। जीवित अनि सामर्थ्य बुबा, एकपल्ट फेरि हामी तपाईँको चरणमा आएका छौं। हामी तपाईँको वचनबाट सिक्न चाहन्छौ। तपाईँ हाम्रो हृदय, हाम्रो मनलाई तयार गर्नुहोस् प्रभु। हाम्रो ज्ञान बुद्धि खोल्दिनुहोस् ताकि हामी तपाईँको वचनको रहस्यको बुझ्न सकौं। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन वचन संग्रह 114 लिएर 116 अध्यायबाट देख्न गइरहेका छौ। सबभन्दा पहिले हामी भजन 114 अध्यायबाट देख्नेछौ। यहाँ देख्छौ, परमेश्वरले आफ्ना प्रिय सन्तानहरूलाई साथसाथै डोर्याउनुहुन्छ। यो अर्को हालेल भजनहरू हो, जुन हालेलुयासँग आरम्भ र अन्त हुन्छ। भजन 113 118 मिश्री हालेल भजन भनिन्छ र तिनीहरू निस्तार, पेन्टिकोस्टको, झुप्रेवासको र समर्पणको चाडमा प्रयोग गरिन्थे। यो स्पष्ट छ कि ती भजनहरू निस्तार चाड मनाउँदाखेरि गाइन्दथे। कोही कोही बाइबल विद्वानहरू सोच्दछन् कि तिनीहरूमध्ये तीन चाहिँ शुरूमा र तीन चाहिँ आखिरीमा गाइन्दथे। अरू बाइबल विद्वानहरूको विचार यो छ कि निस्तार चाडको अवधिमा ती भजनहरूलाई पालै पालोसँग गाइन्दथ्यो। अमित्र, हाम्रो सामनेको यो भजन अद्भुत परमेश्वरलाई स्तुति प्रशंसा गर्नलाई बोलावट हो, जसको बारेमा हामी भजन संग्रह 112 र 113 हेरिरहेका थियौं। भजन 113 उदाहरणको निम्ति उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ र उहाँ उद्धारकर्ता र सृष्टिकर्ता हुनुहुन्छ। यसकारणले हामीले परमेश्वरलाई स्तुति प्रशंसा गर्नुपर्छ। हालेल भजनहरू परमेश्वरको स्तुति गर्न उद्देश्यको लागि हुन्। अहिले यो कुराको ध्यान दिनुहोस् कि यो भजनले मिश्री दासत्वबाट इसरायललाई छुटकारा दिइएको समयतिर हेर्दछ। भजन 114 एक पदमा भनिएको छ, जब इसरायल मिश्र देशबाट अर्थात याकुबको वंश अन्य भाषा बोल्ने ठाउँको बीचबाट निस्केर गए। जब अब्राम सर्वप्रथम मिश्रको मुलुकमा गए, उनी परदेशी थिए। परमेश्वरले उसलाई भन्नुभएको थियो कि उसका जातिहरू मिश्रका मुलुकमा झर्नेछन्, जहाँ तिनीहरू राष्ट्र बन्नेछन्। मिश्रको देशमा इसरायल राष्ट्रको रूपमा शुरू भयो र मिश्रमा यहुदी विरोधी अभियानको जन्म भयो। बाइबलले मिश्रमा तिनीहरूका कष्टहरू, दुःखहरू, खेदोहरू र कठिनाईहरूको बताउँछ। तब परमेश्वरले तिनीहरूसँग बनाउनु भएको करारको याद गर्नुभयो। तिनीहरूको चित्कारले सुन्नुभयो, तिनीहरूको पुकारले उहाँले सुन्नुभयो र उहाँको हृदयमा तिनीहरूप्रति करूणा र दया र सहानुभूतिले भरियो। परमेश्वरले तिनीहरूलाई मिश्रबाट छुटकारा दिनुभयो र यो भजन उजाड स्थान यात्रासँग आरम्भ हुन्छ। आगे पद्दीमा भनिएको छ, तब यहुदा परमप्रभुको पवित्र स्थान र इसरायल चाहिँ उहाँको साम्राज्यको प्रजा भइहाले। अमित्र, अहिले परमेश्वर सम्पूर्ण राष्ट्र पवित्र स्थानको रूपमा बोलिरहनु भएको छ। परमेश्वरको मौलिक र प्रारम्भिक इरादा इसरायललाई पुजारीहरूको राष्ट्र बनाउने थियो। खालि एक कुललाई मात्र होइन, लेवी कुललाई मात्र होइन, तर सारा कुलहरूलाई। यसको मतलब तिनीहरू विश्वको लागि पुजारीहरू हुनलाई थिए। म सोच्दछु कि त्यही नै राज्य युगमा हुनेछ, जब इसरायल संसारिक पृथ्वीको मन्दिरमा सेवा गर्नेछ। तीन पदमा भनिएको छ, यो देखेर समुद्र भाग्यो, यर्दन नदी उल्टा बग्यो। इसरायलका सन्तानहरूले खालि लाल समुद्र मात्र पार गरेनन्, तिनीहरूले यर्दन नदी पनि पार गरे। यहोशु 3:13-17 पद अनुसार अनि आगे पद 5 भनिएको छ, हे समुद्र तँलाई के भयो र त भागिस, र हे यर्दन त फर्केर गइस। सृष्टिको परमेश्वर जसको हामीले भजन 113 अध्यायमा उहाँको सर्वशक्तिमतासँग देख्यौं, लाल समुद्रलाई पछि पन्छेदिनुभयो र साथै उहाँले यर्दन नदीको पानीलाई एक ठाउँमा थुप्रो पार्नु भएर अडाउनुभयो। यिनीहरू आश्चर्य कर्महरू थिए मित्र, र मलाई लाग्दैन कि यिनीहरूलाई अरू कुनै आधारमा व्याख्या गर्न वर्णन गर्न सकिन्छ। जब इसरायलका सन्तानहरूले लाल समुद्र तरे, तिनीहरू मिश्रबाट रगतद्वारा छुटकारा दिइएका थिए, यानि दैलोको चौकासमा लगाइएको रगतद्वारा। जब तिनीहरूले यर्दन नदी तरे, तिनीहरू उजाड स्थानबाट अलग पारिएर प्रतिज्ञाको मुलुकमा ल्याइए। यिनीहरू उद्धारका छुटकाराका दुई स्टेजहरू चरणहरू हुन् र तिनीहरूले हाम्रा उद्धारका दुई स्टेजहरूका चरणहरूका उदाहरण दिन्छन्। क्रूसमा प्रभु येशू ख्रीष्टले हामीलाई पापको दण्डबाट छुटकारा दिनुभयो, त्यो चाहिँ भूतकालको लागि हो, अनि वर्तमानमा चाहिँ उहाँले हामीलाई पापको शक्तिबाट छुटकारा दिनुहुन्छ, अनि आखिरीमा मित्र उहाँले हामीलाई पापको उपस्थितिबाट छुटकारा दिनुहुनेछ, जुनको अहिलेसम्म साकार भएको छैन। लाल समुद्र तर्ने काम र यर्दन नदी तर्ने कामले उद्धारको दुई स्टेज यानि चरणको तस्विर दिन्छ। आगे 7-8 पदमा भनिएको छ, हे पृथ्वी परमप्रभुको सामने, याकुबका परमेश्वरको सामने थरहरी हो, उहाँले चट्टानलाई पानीको ताल र दर्शन ढुङ्गाहरूलाई पानीको मूलमा परिवर्तन गर्नुहुन्छ। तपाईँ देख्न सक्नुहुन्छ कि निस्तारको उत्सवमा यो सुन्दर सानो भजनको पढ्ने कुरा कति यथोचित छ। यो उहाँका मानिसहरूको पक्षबाट परमेश्वरको कृपा र शक्तिको याद गर्न स्मरण गर्न बोलावटको भजन हो। यसपछि 115 अध्यायतिर पनि लागौं। यसको मुख्य विषय हो परमेश्वरलाई महिमा होस्, किनभने उहाँ अन्य प्रतिमाहरूको अन्य जाति प्रतिमाहरूको ठिक विपरीत हुनुहुन्छ। यो महान भजन माथिल्लो तलाको कोठामा हाम्रा प्रभुले आफ्ना चेलाहरूसँग निस्तार चाड मनाउनु हुँदा र प्रभु भोजको स्थापन गर्नु भएको बेला गाइएको थियो। यो कुराको महसुस गर्न अति नै हर्षको कुरा हो कि प्रभु येशु स्वयंले यसको र अरू हालेल भजनहरू गाउनुभयो। यसको लेखकको बारेमा हामीलाई भनिएको छैन, तर यो विचार गरिन्दछ कि यो कोही एकजनाद्वारा लेखिएको थियो जो बाबेल कैदबाट बाँकी रहेका इसरायलीहरू आफ्नो मुलुकमा फर्की आउने कुरामा उत्सव मनाइरहेका थिए। यसलाई 3 स्टेन्जामा वर्गीकरण गर्न सकिन्छ। पहिलो पद 1-8 पदमा जमात गाइरहेको छ, दोस्रो कुरा पद 9-11 लेबीहरू, र तेस्रो स्टेन्जा हो पद 12-18 जमात गाइरहेको छ। तपाई मसँग यसमा असहमति हुनुहोला, तर यो मलाई यस्तो लाग्छ कि यो यसरी नै बाँडिएको थियो। भजन 115 एक पदमा भनिएको छ, हाम्रो होइन हे परमप्रभु, हाम्रो होइन, तर तपाईँको करूणा र सत्यताको खातिर तपाईँको आफ्नै नाउँको महिमा बढाउनुहोस्। यहाँ इसरायल राष्ट्र अति नै नम्र स्थान लिइरहेको छ र तिनीहरू परमेश्वरमा विश्वास भरोसा गरिरहेका छन्। तिनीहरू उहाँलाई विश्वास भरोसा गरिरहेका थिएनन्, तर यहाँ महाक्लेश अवधिमा छन् र ख्रिष्टको सहर्ष वर्षीय यानि हजार वर्षीय राज्य युगतिर मिलेनियम किङडमतिर सरिरहेका छन्। तिनीहरूका वरिपरि रहने अन्य जातिहरूले तिनीहरूलाई यसो भन्दै मजाक गरिरहेका थिए, तिम्रो परमेश्वर कहाँ छ खोइ। दुई पदमा भनिएको छ, तिनीहरूको परमेश्वर कहाँ छन् भनी अन्य जातिहरूले किन भन्न पाउन्। अर्को शब्दमा तिनीहरू भन्छन्, उहाँ तिम्रो परमेश्वर हुनुहुन्छ, किन उहाँले तिमीहरूलाई छुटकारा दिनु भएन। अनि तीन पदमा भनिएको छ, हाम्रा परमेश्वर त स्वर्गीयमा हुनुहुन्छ, आफ्नो इच्छा मुताबिक उहाँले गर्नुहुन्छ। परमेश्वरले तिनीहरूको पापको कारण दुःख कष्ट भोग्न तिनीहरूलाई अनुमति दिनुभयो। यो उहाँको इच्छा, योजना र उद्देश्य अन्तर्गत थियो। इसरायल परमेश्वरबाट तिनीहरूको परिस्थितिहरूको ग्रहण गर्न आरम्भ गरिरहेका छन्। अहिले प्रतिमा पूजाको विरूद्धको कुराहरू सुन्नुहोस्। चार पदमा भनिएको छ, तिनीहरूका मूर्तिहरू सुन र चाँदी हुन्, ती मानिसका हस्तकला हुन्। इसरायलको परमेश्वर स्वर्गमा छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ आत्मा हुनुहुन्छ। परमेश्वरले उहाँलाई बनाएन। अन्य जातिका प्रतिमाहरू चाहिँ सुन चाँदीबाट बनाइएका थिए, तिनीहरू मानिसका हातहरूका कामहरू थिए। अनि आगे पाँच र छमा भनिएको छ, तिनीहरूका मुख छन् तर बोल्दैनन्, आँखा छन् तर देख्दैनन्, कान छन् तर सुन्दैनन्, नाक छन् तर सुन्दैनन्। अन्य जातिहरूले आफ्ना सारा इन्द्रियहरू सहित बनाए प्रतिमाहरू, तर तिनीहरूका प्रतिमाको देवताहरूले ती इन्द्रियहरूको प्रयोग गर्दैनन्। वास्तवमा उनीहरूले तिनीहरूलाई प्रयोग गर्न सक्दैनन्, किनकि तिनीहरू केवल निर्जीव हो। अनि पद सातमा भनिएको छ, हात छन् तर सम्हाल्दैनन्, खुट्टा छन् तर हिँड्दैनन्, तिनीहरूका मुखले तिनीहरू कुरा गर्न सक्दैनन्। अमित्र, जब प्रतिमा बनाइन्दछ मानिसले त्यसको आफ्नो कानमा बोकेर आफ्नो घरमा ल्याउनु पर्छ, त्यो आफै हिँडेर आउँदैन। के तपाईँले तस्विरको देख्नु भएको छ? मानिसले आफ्नो देवताको बोकिरहेको छ। परमेश्वरले तिनीहरूलाई भन्नुहुन्छ, म परमप्रभु हुँ, म तिमीलाई बोक्नेछु। मित्र, तपाईँको परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँले आफ्नो देवतालाई परमेश्वरलाई बोक्नुहुन्छ? धेरै मानिसहरूको निम्ति आफ्नो धर्म बोझ भार भएको छ, जुन तिनीहरूले आफ्नो कानमा बोक्नुपर्छ। मित्र, परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँ उहाँलाई बोक्नुहुन्छ? परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँ पो उहाँलाई बोक्नुहुन्छ? यदि तपाईँ उहाँलाई बोक्नुहुन्छ भने त्यो एक किसिमको प्रतिमा हो। शत्रुहरूले परमेश्वरका मानिसहरूलाई खिल्ली मजाक उडाए। अहिले ती खिल्ली मजाक उडाउने मानिसहरूको निम्ति लेबीहरूसँग उत्तर छ। पद नौदेखि एघारमा भनिएको छ, हे इसरायल, तैले परमप्रभुमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। हे हारूनका परिवार हो, परमेश्वरमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। हे परमप्रभुसँग डराउने हो, परमप्रभुमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। कोही कोही मानिसहरू सोच्दछन्, नास्तिक वादको उत्तर के हो? भौतिक वादको उत्तर के हो? हाम्रा वरिपरि देखिने गरिने अनैतिकताको उत्तर के हो? अमित्र, यसको उत्तर पाउन मनोचिकित्सक कहाँ, साइकोलोजिस्ट कहाँ नजानुहोस्। उससँग यसको समाधान छैन। उत्तर सजिलो छ, त्यो परमप्रभुलाई भरोसा राख, विश्वास गर, त्यो नै समाधान हो। नास्तिकवाद, भौतिकवाद, अनैतिकताको बीचमा परमप्रभुमा भरोसा राख, उहाँमा आश्रित हौ, उहाँका निकटमा जाऊ, आफैलाई उहाँमा सुम्पिदेऊ। ओ मित्र, यो अद्भुत भजन हो, यसले तपाईँलाई परमप्रभु परमेश्वर कहाँ अति नै निकटतामा ल्याउनेछ। अमित्र, पद बाह्रबाट जम्मातले उत्तर दिन्छ, यो अधिक या कम पालै पालो गरी गाइने भजन हो। पद बाह्रमा भनिएको छ, परमप्रभुले हामीलाई सम्झनुहुन्छ, हामीलाई आशीर्वाद दिनुहुन्छ, उहाँ इसरायलका वंशलाई आशीर्वाद दिनुहुनेछ, उहाँले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ, परमेश्वरले तपाईँलाई पनि आशिष दिनुहुनेछ, उहाँले तपाईँको परिवारलाई, तपाईँको घरानालाई, तपाईँको मण्डलीलाई, तपाईँको समाजलाई आशिष दिनुहुनेछ यदि तपाईँ उहाँका फर्काउनुहुन्छ भने। अद्भुत कुरा यो हो कि उहाँ हामीप्रति वास्ता ख्याल गर्ने परमेश्वर हुनुहुन्छ। परमेश्वरले मलाई बिर्सनु भएको छैन र उहाँले तपाईँलाई पनि बिर्सनु भएको छैन। मलाई तपाईँको नाउँ र तपाईँको ठेगानाको थाहा छैन, तर परमेश्वरले यसको जान्नुहुन्छ। भन्नु नै पर्ने हो भने तपाईँको बारेमा हरेक कुरा उहाँ जान्नुहुन्छ। उहाँमा विश्वास भरोसा गर्नुहोस्। भनिएको छ तेह्र पदमा, ठूला साना दुवै परमप्रभुसँग डराउनेहरूलाई उहाँले आशीर्वाद दिनुहुन्छ। आगे पद चौध र पन्ध्रमा भनिएको छ, परमप्रभुले तिमीहरूलाई र तिमीहरूका छोरा छोरीहरूलाई समेत झनझन बढाउन्। परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनुभयो, उहाँबाट तिमीहरूले आशिष पाएका छौ। मित्र, उहाँ सृष्टिकर्ता हुनुहुन्छ। आज्ञा पद सोह्रमा भनिएको छ, सोह्र पदमा, स्वर्गीय त परम प्रभुकै हो, तर पृथ्वी चाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ। यो स्पष्ट छ कि जुनमा चन्द्रमामा मानिसको लागि रहन इरादा गर्नु भएन। जब मानिस जुनमा चन्द्रमामा यात्रा गर्दछन्, उसले अधिक या कम परमेश्वरको सम्पत्तिको प्रयोग गरिरहेको छ। उहाँले मानिसलाई पृथ्वी दिनुभएको छ अधिकार गर्न। अनि सत्र पदमा भनिएको छ, मरेकाहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, तल सुनसानमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्। जब हामी पृथ्वीमा हुन्छौं, हामीले प्रभुको स्तुति प्रशंसा गर्नुपर्छ। यहाँ नै यसको महत्व हुँदछ। अनि अठार पदमा भनिएको छ, तर हामी त परमप्रभुलाई अहिलेदेखि लिएर सधैँभरि धन्यक भन्दछौं, परमप्रभुको प्रशंसा गर। ती मानिसहरू जसले उहाँलाई जान्दछन्, यो समयदेखि लिएर सधैँभरि उहाँलाई धन्यको भन्नेछन्, प्रशंसा गर्नेछन्, हालेलुया गर्नेछन्। तपाई यो भन्नमा आपत्ति मान्नुहुने छैन, मान्नुहुन्छ र? तपाई जुनसुकै मण्डलीको वा सम्प्रदायको हुनुहोस्, तपाईले परमेश्वरको स्तुति गर्नमा आपत्ति मान्नुहुँदैन। यो गर्नमा हामी कसैलाई पनि आघात गर्दैनौ। आज हामी धेरैहरूसँग टेन्सन तनावहरू छन्। एउटा सबभन्दा उत्तम उपचार हो, परमप्रभुलाई आफ्नो हृदय खोल्नुहोस् र उहाँको नाउँको स्तुति प्रशंसा गर्नुहोस्, उहाँसँग कुरा गर्नुहोस्। यसले धेरै तपाईँलाई सहायता गर्नेछ। यसपछि हामी भजन 116 पनि लागौं। यसको विषय हो प्रेम गीत, किनभने परमेश्वरले विजयमा मृत्युलाई निल्नुभयो। यो शास्त्रमा एक महान भजन हो। कोही कोही टिप्पणीकारहरूले यस भजनलाई भजन 23 पछि महानतामा राख्छन्। यो धन्यवादको भजन हो। मानिस खिन्नतामा संकष्टमा छ र परमेश्वरमा पुकार गर्दछ र परमेश्वरले कृपामा सुन्नुहुन्छ। यो प्रेम गीत हो, यो हालेल भजन हो, यो साधारण भजन हो, जुनले मृत्युको उपस्थितिमा ख्रिष्टको पूर्व भूतकालको कष्टहरूको बताउँछ। उहाँ गिरफ्तार गरिनु भएको रातमा र उहाँ मर्नुभन्दा अघिल्लो दिनमा परमप्रभुले यो भजनको गाउनुभयो, अनि त्यो आखिरी रातमा उहाँले खुशीसित गाउनुभयो। अनि यो भजन भविष्यको यानि महाक्लेश अवधिमा विश्वासयोग्य बाँकी रहेका भक्त ईश्वरीय जनहरूको छुटकाराको बताउँछ, अनि यसले वर्तमानको बारेमा पनि बताउँछ। साथै हामी रहेको यो समयमा विश्वासीको लागि र आधुनिक मानिसहरूको लागि पनि सन्देश छ। यो नै परमेश्वर हामीले थाहा पाएको चाहनुहुन्छ। कष्टमा खिन्नतामा हुने ती मानिसहरूको लागि अनुग्रहित दयालु कृपालु वचन हो। यसले तपाईँको चिन्ताबाट आराम दिनेछ र तपाईँका शंकाहरूलाई दूर गर्नुहुनेछ। प्रभु येशूले यो भजन उहाँ क्रूसमा मारिनुभन्दा अघिल्लो रातमा गाउनु भएको थियो। पद 1-5 परमेश्वर सुन्नुहुन्छ, पद 6-13 परमेश्वर सहायता गर्नुहुन्छ, पद 14-19 परमेश्वर पवित्र हुनुहुन्छ। त सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वर सुन्नुहुन्छ। भजन संग्रह 116 एक पदमा भनिएको छ, परमप्रभुमा प्रेम राख्दछु किनभने उहाँले मेरो स्वर र मेरो अन्तर्विन्ती सुन्नुभएको छ। परमप्रभुमा म प्रेम राख्दछु, यो कुराको याद राखौं कि यो प्रेम गीत हो। के तपाईँले उहाँलाई कहिले भन्नुभएको छ कि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ? के तपाईँ प्रभु येशू ख्रीष्टलाई प्रेम गर्नुहुन्छ? के तपाईँ उहाँको व्यक्तिको प्रेम गर्नुहुन्छ? के तपाईँ उहाँसँग व्यक्तिगत सम्बन्ध छ? के उहाँसँग केही संचार आदान प्रदान छ? आज बिहान के तपाईँ उहाँसँग बोल्नु भएको छ? के उहाँ तपाईँको जीवनमा महत्वपूर्ण र वास्तविक हुनुहुन्छ? संसार पाखण्ड देखावटी बोक्रे कुरा सुन्दा सुन्दा देख्दा देख्दा थकित भइसकेको छ। के तपाईँ थकित हुनुभएको छैन? पहिलो युहन्ना 4:19 पदले भन्छ, हामी उहाँलाई प्रेम गर्छौं किनभने उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो। पहिलो पत्रुस 1:8 पदमा भनिएको छ, जसलाई तिमीहरूले नदेखे तापनि तिमीहरू प्रेम गर्छौ, जसलाई तिमीहरू अहिले देख्दैनौ तापनि विश्वास गरेर अवर्णीय आनन्द र महिमाको भरिपूरीले तिमीहरू उहाँमा अति नै रमाउँछौ। प्रकाश एक अध्याय पाँच पदमा भनिएको छ, हामीलाई प्रेम गर्नुहुने र हामीलाई आफ्नो रगतले हाम्रा पापबाट छुडाउनुहुने हुनुहुन्छ। फिलाडेल्फियाको मण्डलीलाई प्रभुले भन्नुभयो, प्रकाश तीन अध्याय नौ पदमा, म तिनीहरूलाई तिनी कहाँ आएर तिम्रा खुट्टाहरू सामने ढोकिदिने र मैले तिमीलाई प्रेम गर्दछु भन्ने थाहा पाउने तुल्याउनेछु। फिलाडेल्फियाको मण्डलीले आज बाइबलमा विश्वास गर्ने मण्डलीको प्रतिनिधित्व गर्दछ। अहिले यो सबैको आधार के हो भनिएको छ, परमप्रभुमा म प्रेम राख्दछु किनभने उहाँले मेरो स्वर र मेरो अन्तर्विन्ती सुन्नुभएको छ। अनि तीन पदमा भनिएको छ, किनभने उहाँले आफ्नो कान मतिर थाप्नु भएको छ, यसकारण म बाचुन्जेल उहाँको पुकारा गर्नेछु। मित्र, यो क्रूसमा हाम्रा प्रभुको दयनीय कष्टदायक परिस्थिति हो। उहाँले जान्नुहुन्थ्यो कि उहाँलाई के हुनेछ, कस्तो स्थितिमा भएर जानुहुनेछ। उहाँ मर्नुभन्दा अघिल्लो रातमा उहाँले यसको गाउनुभयो। वास्तवमा मृत्युको दण्ड हामी माथि थियो, तर त्यो उहाँको दण्ड बन्यो। उहाँ मर्न पर्ने थिएन, उहाँले तपाईँ र मेरो निम्ति आफ्नो जीवन दिनुभयो। कसैले उहाँबाट उहाँको जीवन लिएन, तर आफै स्वयंले हाम्रो निम्ति दिनुभयो। अनि चार पदमा भनिएको छ, तब मैले परमप्रभुको नाउँमा पुकारा गरे, हे परमप्रभु, म आग्रहपूर्वक विन्ती गर्दछु, मेरो प्राण बचाइदिनुहोस्। उहाँले परमेश्वर पितासँग चित्कार पुकार गर्नुभयो, मलाई छुटकारा दिनुहोस्। उहाँको प्रार्थनाको सुनाइ भयो। अनि पाँच पदमा भनिएको छ, परमप्रभु अनुग्रही र धार्मिक हुनुहुन्छ, हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ। परमेश्वर कृपालु र अनुग्रही हुनुहुन्छ, तर उही समयमा परमेश्वर धर्मी पनि हुनुहुन्छ। उहाँले खालि मनमानी स्वैच्छिक रूपमा कति पनि पापको क्षमा दिन सक्नुहुन्न। उहाँ सही हुनुपर्छ जब उहाँले त्यो गर्नुहुन्छ। परमेश्वर यो विश्वको नैतिक शासक हुनुहुन्छ। उहाँ सही हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ, उहाँ न्यायी धर्मी हुनुहुन्छ, तर उहाँ कृपालु बन्न चाहनुहुन्छ, किनकि मानिसको पापको लागि दण्ड उहाँले तिरिसक्नु भएको छ। अहिले उहाँ भन्नुहुन्छ, आओ म तिमीलाई ग्रहण गर्न सक्छु। त्यसपछि हामी देख्छौ परमेश्वरले सहायता गर्नुहुन्छ। पद छदेखि सातमा भनिएको छ, परमप्रभुले सोझाहरूलाई रक्षा गर्नुहुन्छ, म लड़िसकेको थिएँ तर उहाँले मेरो उद्धार गर्नुभयो। हे मेरो प्राण, त आफ्नो विश्राम स्थानमा फर्की, किनभने परमप्रभुले तँलाई प्रशस्तसित दिनुभएको छ। कठिन व्याकुल तनावले भरिएको दिन पश्चात हामीले त्यस्तो स्थानको खोज्न आवश्यक छ जहाँ हामी आफ्ना पापहरूको पश्चाताप गर्न सक्छौ, परमेश्वरको वचन पढ्न सक्छौं र परमेश्वरसँग बात गर्न सक्छौ। त्यो नै आत्माको हृदयको प्राणको विश्राम स्थान हो। मित्र, ओ हामी सबैलाई यो कति धेरै आवश्यक छ। भनिएको छ, हे मेरो प्राण, त आफ्नो विश्राम स्थानमा फर्की। यसले हामीलाई परमेश्वरको लागि संसार रहन र त्यसको सामना गर्न सहायता गर्नेछ। अनि आगे पद तेह्रमा भनिएको छ, उद्धारको कचौरा लिएर म परमप्रभुको नाउँको पुकार गर्नेछु। निश्चय नै यो निस्तारको कचौरा थियो जुन यस समयमा पास गरिएको थियो। एकपछि अर्कोमा तिनीहरूले यसको समूह जमातको वरिपरि पास गर्दै यो गाउँथे, म उद्धारको कचौरा लिन्छु। तिनीहरूले जान्दथे कि निस्तारको कचौराले आइरहने प्रभुको औल्याइरहेको थियो। हाम्रा प्रभुले यो भजन माथिल्लो तलाको कोठामा गाउनुभयो। म यस कुरामा जान्न चाहन्छु, यदि यो त्यो कचौरा त होइन जुनको बारेमा उहाँले भन्नुभयो, यो कचौरा ल्याऊ र यसबाट पियो। मित्र, म यसलाई त्यस बेलासम्म लिने छैन। राज्यमा प्रवेश गरेर नयाँ कचौराबाट पिउँदिन, किनभने मसँग भोलि पिउने कचौरा छ। त्यसपछि गेतस मुनिममा उहाँले प्रार्थना गर्नुभयो, त्यो कचौरा उहाँबाट हटाइयोस् भनेर। उहाँको पवित्र स्वभाव चरित्रले पाप बनाइने कुराको विरूद्ध विरोध गर्यो। तैपनि हिब्रू बाह्र अध्याय दुई पद अनुसार, जसले आफ्नो सामने राखेको आनन्दका निम्ति शर्मलाई पनि तुच्छ ठानेर क्रूसको शासन भोग्नुभयो, अनि उहाँले त्यो कचौरा अर्को दिन क्रूसमा आनन्द साथ लिनुभयो। त्यसपछि हामी देख्छौ परमेश्वर पवित्र हुनुहुन्छ। यसले हामीलाई यो भजनको अन्तिम खण्डमा ल्याउँछ, जुनले हामीलाई भन्दछ कि परमेश्वर पवित्र हुनुहुन्छ, उहाँको पवित्रता महत्वपूर्ण हो, यो नै कारण हाम्रो निम्ति उहाँ मर्नु भएको थियो भनिएको छ। पद पन्ध्रमा परमप्रभुको दृष्टिमा उहाँका भक्तहरूको मृत्यु अनमोल छ, अनि परमेश्वरको दृष्टिमा ख्रिष्टको मृत्यु पनि अनमोल थियो, अनि महाक्लेश अवधिमा विश्वासको खातिर शहीद हुनेहरूको मृत्यु पनि अनमोल हुनेछ परमेश्वरको दृष्टिमा, अनि धेरैले यो गर्नेछ, अनि यसलाई आज पनि लागू गर्न सक्छौ। परमेश्वरका सन्तानका मृत्यु उहाँको दृष्टिमा अनमोल छ। 16-17 भनिएको छ, हे परमप्रभु, साँच्ची नै म तपाईँको दास हुँ, तपाईँको कमारोको छोरो, तपाईँको दास हुँ, तपाईँले मेरो बन्धन फुकाइदिनु भएको छ, म तपाईँमा धन्यवादको बलि चढाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु। मित्र, तपाईँले परमेश्वरलाई दिन सक्नुहुने कुरा नै तपाईँको धन्यवाद हो, त्यो नै तपाईँबाट उहाँ चाहनुहुन्छ। परमेश्वर आफ्ना सन्तानहरू धन्यवादीहरू कृतज्ञ भएको चाहनुहुन्छ। के तपाईँले कहिले आफ्नो उद्धारको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभएको छ? के तपाईँले यो दिनको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभएको छ? भजनकार भन्छन्, म तपाईँमा धन्यवादको बलि चढाउनेछु अनि म पनि उहाँलाई धन्यवाद दिनेछु, अनि यो स्वर्गीय पिताको निम्ति अनमोल कुरा हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौं। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98-470-35-679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98-470-35-679, 98-470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।